بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين الغر الميامين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. واللعنة الدائمة على أعدائهم أجمعين من يوم ظلهم إلى قيام يوم. اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقاعدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها خميلا. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. آمين يا رب العالمين. أما بعد، فقد قال رسول الله صلى الله عليه وآله: إن الحسين مصباح الهدى وسفينة النجاة. صلوات سن 1434 کا محرم شروع ہو رہا ہے، اور اس کا مطلب یہ ہے کہ اس واقعہ کربلا کو 1400 سال کے لگ بھگ عرصہ گزر چکا. اور بات صرف اتنی کرنی ہے، اگرچہ میرا موضوع ان 10 مجالس میں اس ایک مجلس کو چھوڑ کے اور شام غریبہ کی مجلس کو چھوڑ کے ظہور امام زمانہ ہے، لیکن کیونکہ آج پہلی مجلس ہے اور عزاداری کو سلام کرنا ہے، اور اس سلام کے اعتبار سے کچھ باتیں عزاداری کے اعتبار سے، فضیلت عزاداری کے اعتبار سے، فضیلت عزادار کے اعتبار سے، اور اس ذیل میں صرف اتنا عرض کرنا ہے کہ دیکھیے، مشکل یہ ہے کہ ہم نے صرف، بلکہ دنیا نے، عالم اسلام نے، یعنی میں نے اپنی بات بھی کی ہے، ہم بھی اس میں شامل ہیں، ہم نے واقعہ کربلا کو صرف ایک تاریخی واقعہ سمجھا. صرف تاریخی واقعہ کربلا نہیں ہے، بلکہ کربلا ایک مکمل درسگاہ ہے، ایک مکتب ہے. ایسی درسگاہ، ایسی یونیورسٹی، ایسا مکتب کہ جس میں درس شرف و عزت، حمایت علم و امامت، وفاداری و شجاعت، پابندی قوانین اسلام و انسانیت، اور درس جہاد حقیقی، یعنی وہ جہاد کہ اس جہاد کا ہمیشہ ہمیشہ سے تقاضا اسلام کا رہا، جو حقیقی جہاد ہے، یعنی مخالفت ہوائے نفس و شہوت. حقیقت امر یہ ہے کہ اگر مسلمان करबला का सही, इस दरगाह का, इस मकतब का सही तालिब इल्म बन जाता तो आज वो सूरत हाल कि जो दिखाई दे रही है वो सूरत हाल ना दिखाई देती है। अगर मुसलमान करबला का सही तालिब इल्म बन जाता तो बजाय गुलामी इस्तेमार के गुलाम हुर बनकर पूरी आजादी के साथ इस्तेदाद की जंजीरों को तोड़कर अजमतों को परवान चढ़ाता और जिल्लतों को हमेशा के लिए तख्तियों में धकेल देता। लेकिन अजीजों, करबला जहां एक दरसगाह है वहां एक फाजिया भी है, वहां पर एक मजलूमियत की वो जानसूज दास्तान है, वो जिगरसोज दास्तान है कि इसके बरपा होने से पहले ही रसूल ने करबला को याद कर करके कितनी मर्तबा गिरिया की। यानी अभी करबला नहीं हुई, अभी हुसैन शहीद नहीं हुए, अभी हुसैन दुनिया में आए हैं, ये वो बच्चा है कि जिसके आने पर खुशी भी मनाई गई, गम भी मनाया गया। और ये सुन्नत रसूल बनी कि हुसैन पर मरने के बाद, शहादत के बाद तो पूजा, हुसैन तो वो है कि शहादत से पहले भी रसूल गिरिया कर रहे हैं। तो करबला वो मजलूमाना, वो मजलूमियत की दास्तान है कि जहां इल्म और इंसाफ के सर को कलम किया गया, जहां इंसानियत को नौ के नेजा पर बुलंद किया गया, जहां पर उस रसूल की बेटियों को कि जिस रसूल के सर पर जब कचरा डाला जाता था तो रसूल जाकर अयादत किया करते थे, उस रसूल आजम की बेटियों को शाम में सरों पर पत्थर बरसाए जाते थे। खुलासतन अगर कहा जाए, इंसानियत का कत्ले आम है करबला। करबला में अकदार का कत्ले आम हुआ है, करबला में इंसानियत का कत्ले आम हुआ है, करबला में वैल्यूज का कत्ले आम हुआ है। और बस यहां पर रुक के मुझे सिर्फ इतना अर्ज करना है कि देखिए, ये 10 दिन बल्कि ये 2 महीने और चंद दिन जो अय्याम अदा कहलाते हैं, हमें इसे मनाना भी है और इसे अपनाना भी है। एक चीज है गम मनाना और एक चीज है गम अपनाना। गम मनाना और गम अपनाना, इंसान हर इबादत में उसका जाहिर होता है, उसका बातिन होता है। जाहिर इबादत नमाज आप देख लीजिए, उसका लिबास जाहिर के एतबार से वुजू सही हो, जाहिर के एतबार से जिस्म पाक हो, जाहिर के एतबार से क़िबला रुख हो, जाहिर के एतबार से जो जाहिरी शराइत हैं। लेकिन एक और चीज है अजीजों, और वो ये है कि नमाज की बातनी शराइत भी है। अहम तरीन शर्त जो आइम्मा अलैहिस्सलाम ने बयान की वो ये है कि ये समझो कि तुम खुदा को देख रहे हो, और अगर तुम्हें ये करना न आ रहा हो तो कम से कम इतना समझ लो कि वो तो तुम्हें देख रहा है। तो ये शर्तें मानवी और कल्बी इबादत नमाज, ज़ाहिरी शर्त लिबास, क़िबला, तहारत, वुज़ू, ये सारी चीजें, बातनी शर्त। अच्छा, ये दोनों शराइत ऐसी हैं, ज़ाहिरी शराइत और बातनी शराइत। अगर कोई ये कह दे कि मैंने ज़ाहिरी शराइत को पूरा कर लिया, बातनी शर्त की कोई जरूरत नहीं है, बहुत तवज्जो रखिएगा, ये आजकल बहुत बहस चल रही है, बहुत माजरत के साथ, मुझे नहीं मालूम, लेकिन मैं एक लफ्ज कह रहा हूं कि बैन शरीयत और सूफियत के कुछ झगड़े हो रहे हैं। याद रखिएगा, नमाज और हर इबादत ज़ाहिरी एतबार से उसकी शराइत है, बातनी एतबार से कुछ शराइत है, ظاہری شرائط جس کا تعلق ظاہر سے، باطنی شرائط جس کا تعلق قلب کی اور نفس کی طہارت سے، توجہ سے. اور یہ دونوں ہی شرطیں ضروری ہیں. یعنی آپ یہ نہیں کہہ سکتے کہ مجھے ظاہری شرائط کی ضرورت نہیں ہے، بس میرا قلب متوجہ ہو، چاہے وضو غلط ہو، چاہے نجس ہو جسم. یہ قلبی چیز یہاں کام نہیں آئے گی. اور اسی طریقے سے ظاہری اعتبار سے اگر آپ نے کہہ دیا کہ میں نے بس لباس صحیح پہن لیا، پاک ہو گیا، وضو صحیح کر لیا، اب میں نماز پڑھنے کے دوران حساب کتاب جوڑ رہا ہوں، کس کا کتنا کمایا، کتنا نقصان اٹھایا. ایک مولانا صاحب جو تھے وہ نماز پڑھایا کرتے تھے، لمبی نماز پڑھاتے تھے. تو ایک آدمی ان کے پاس آیا اور آ کے کہا کہ بھائی مولانا ذرا جلدی نماز پڑھا دیا کرے، بہت لمبی نماز پڑھاتے ہیں. دو تین آدمیوں نے اور آ کے کہا. بےچارے مولانا پریشان ہو گئے کہ میں تو اتنی خوشو خوشو سے نماز پڑھاتا ہوں. انہی مجمع میں، انہی اقتدا کرنے والوں میں ایک آدمی اور آیا، کہا کہ قبلہ جو آپ نماز پڑھاتے ہیں لمبی لمبی، وہ لمبی لمبی نماز پڑھائے. کہا الحمدللہ ایک تو مسلمان پیدا ہوا. کہا چمیاں یہ بتاؤ کہ سب کے برخلاف تم نے کیوں کہا کہ نماز لمبی پڑھاؤں؟ تو کہا بات یہ کہ میرا وقت بچ جاتا ہے. کہا وقت بچ جاتا ہے؟ کہا بات یہ کہ وہ حساب کتاب جو میں دکان میں نہیں کر پاتا، آپ کی نماز میں اتنے سکون کے ساتھ دن بھر کا میں حساب جوڑ لیتا ہوں. تو نماز کے اعتبار سے ایک آدمی یہ کہے کہ صرف اور صرف باطنی شرائط کافی ہیں، ظاہری شرائط کی ضرورت نہیں ہے، تو کافی ہے. جس طریقے سے میں نے کہا صوفیت اور شریعت کا جھگڑا، کہ ان کا کہنا یہ ہے کہ بس دل پاک ہو، باقی ظاہر شریعت کی ضرورت نہیں ہے. ظاہر شریعت ایک پھل کے چھلکے کی مانند ہے. توجہ رکھیے گا، یہ نقطہ بہت اہم ہے. ایک پھل کے چھلکے کی مانند ہے، چھلکا اتر گیا، اب آپ پھل کھائیے اور چھلکا پھینک دیجئے. شریعت چھلکے کی مانند ہے، اس لیے کہ شریعت کا مقصد ہے لقاء اللہ. جب آپ کو لقاء اللہ مل گئی تو اب آپ شریعت کی پابندیوں سے ہٹ گئے. اب چاہے ڈانس کیجئے، چاہے رقص کیجئے، چاہے کچھ الٹا سیدھا پیئے، کوئی نشاور چیز استعمال کیجئے، کیونکہ آپ کو لقاء اللہ ہو گئی ہے، خدا والے ہو گئے ہیں. لہذا اب آپ کو ظاہری شریعت کی ضرورت نہیں ہے. لباس کیسا ہو، دیکھیے پورا ایک مکتبہ فکر ہے. میرا سوال صرف ان افراد سے یہ ہے، یہ بتائیے کیا آپ رسول خدا سے زیادہ اللہ کے قریب ہو گئے؟ جب رسول خدا اس تمام پاکیزگی کے باوجود، اس تمام قرب خدا بندی کے باوجود شریعت کے تقاضوں کو ایک لمحے کے لیے، تو آپ کس طریقے سے دعویٰ کر سکتے ہیں کہ ہم؟ اس لیے میں نے یہ بات کی کہ آج کل یہ فکر یہاں بھی آ گئی ہے کہ میں چلے گا، سب چلے گا، کوئی ایسی بات نہیں ہے. خیر چھوڑ دیجئے، میں جس بات کی طرف جانا چاہتا ہوں. تو ایک ظاہری شرط، ایک باطنی شرط، نہ یہ چھوڑی جا سکتی ہے نہ وہ چھوڑی جا سکتی ہے. میں عبادت کے اعتبار سے عزاداری بھرا ہوں، اس لیے کہ عزاداری عبادت ہے. پہلے اس مثال سے اذان کو متوجہ کیجیے، انشاءاللہ پھر نتیجے سے پہنچیں گے. ایک مرتبہ سب مل کر درود پڑھ دیں محمد و آل محمد. تو اب نہ ظاہری شرط کو چھوڑا جا سکتا ہے، نہ باطنی شرط کو چھوڑا جا سکتا ہے، دونوں کا خیال کرنا پڑے گا. اگر صرف اور صرف لباس اور ظاہری شرط کو آپ نے سوچا، اس کا خیال رکھا، باطنی اور قلبی شرط کا خیال اور لحاظ نہیں رکھا، دیکھیے اب یہاں پر یہ بات کام آئے گی آگے چل کر عزاداری کی مثال میں، تو پھر بہرحال آپ کی نماز ہو جائے گی. نماز باطل نہیں ہے، لیکن یہ نماز کچھ کرے گی نہیں. جملہ کہہ رہا ہوں، نماز ہو جائے گی. دیکھیے نماز صحیح ہو جانا اور ہے، اور نماز کا نمازی کو چینج کرنا اور. بھائی سب مسلمان اس کی تفسیر میں کوئی اختلاف ہی نہیں کرتے اس آیت کی. کیوں؟ اس لیے کہ یہ اتنی ظاہر آیت ہے کہ اس میں کوئی چیز مبہم نہیں ہے کہ جس کی تفسیر کرنے کی ضرورت پڑے. اعوذ باللہ من الشیطان الرجیم. ان الصلاۃ تنہا عن الفحشاء والمنکر. نماز کیا ہے؟ نماز روکتی ہے کس سے؟ فحش اور بری چیزوں سے. اچھا جب ایسا ہے نماز بھی ہو رہی ہے, انٹرنیٹ پہ بیہودہ چیزیں بھی چل رہی ہیں. ابھی انشاءاللہ ظہور امام زمانہ کے اعتبار سے جب تقریریں آئیں گی تو مجمع مجھے پتا ہے کم ہوگا, اس لیے کہ ایسی باتیں سننے کے لیے کوئی نہیں آتا. بہرحال ان الصلاۃ تنہا عن الفحشاء والمنکر, نماز دور کرتی ہے بچاتی ہے. اب نماز ہو رہی ہے لیکن ساتھ ساتھ گناہوں کا سلسلہ چل رہا ہے, اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ کہ نماز جیسی کوئی چیز تو ہے. میں آؤں گا داداری پر. نماز جیسی کوئی چیز تو ہے لیکن روح ہے نماز, شرط قلبی نہیں ہے. داڑھی ہے, نجس پاک کا خیال ہے, وضو صحیح ہے, مسائل نماز ان سے زیادہ کسی اور کو نہیں پتا, لیکن نماز اثر نہیں دکھا رہی. کاروبار کی گدی پہ جا کے بیٹھتے تو کچھ اور بن جاتے ہیں, مسلح پہ ہنستے تو کچھ اور بن جاتے ہیں. اس لیے شکل و صورت ایک ہو لیکن اندر والی چیز اگر اصلی نہ ہو تو اثر نہیں ہوتا. ایک اصلی دوائی ہوتی ہے, ایک جعلی دوائی ہوتی ہے. اصلی دوائی جو ہوتی ہے وہ آپ کے مرض کو دور کرے گی, جعلی دوائی کیا کرے گی؟ دو تین مرض اور بھی لگا دے گی. اچھا دونوں میں فرق نہیں ہوتا, ڈبا بھی وہی ہے, رنگ بھی وہی ہے, کمپنی کا نام بھی وہی ہے, اس کو پیو تو صحیح, اس کو پیو تو کچھ اور بیماریاں. اس لیے کہ وہ جعلی دوائی ہے. جعلی دوائی ہوتی وہ ہے کہ جو ظاہر میں بالکل اصلی کی طرح ہو. میں کیا کہہ رہا ہوں؟ لیکن جو اصلی قیوام ہے وہ اس کے اندر نہیں ہوتا. تو جو جعلی دوا ہوتی ہے, بہت معذرت کے ساتھ نماز کی توہین نہ ہو جائے, اسی طریقے سے جعلی نماز بھی ہوتی ہے. اور جعلی, کیونکہ میں بات سن لے اب آگے نہیں بیان کروں گا, مناسب نہیں ہے بیان کرنا. اس لیے کہ نماز ہو رہی ہے, سب کچھ ہے, حساب کتاب میں دل لگا ہوا ہے, سب چیز یاد آ رہی ہے, دل بھاگا جا رہا ہے کب ختم ہو, کب بھاگوں اور جا کے ڈرامے کی آخری قسط دیکھوں. اب تو مصیبت یہ آ گئی ہے کہ اتنا دل لگ گیا ہے ٹی وی سے کہ پہلے تو 2 مہینے 10 دن, 2 مہینے 8 دن تک مومنین دور رہتے تھے. اب ایسی ضرورت بنا دیا گیا ہے اس کو. سر چھوڑ دیجئے میڈیا پر, مجھے پھر بعد میں بات کرنا ہوگی, آج کچھ اور باتیں کرنا ہے. پہلے دن میڈیا والوں کو کیوں ناراض کیا جائے؟ ففتھ کالم تو بہرحال بن ہی چکے ہیں, درود پڑھنے محمد والے محمد پر. تو اب یہ بات طے ہو گئی کہ دونوں شرائط ہونی چاہیے تو اثر ہوگا, ورنہ اثر نہیں ہوگا. عزاداری عبادت ہے, عزاداری کا بھی شرائط ظاہری ہیں, شرائط باطنی ہیں. جیسے وہاں پر شرائط ظاہری ہوں باطنی نہ ہو, اور جیسے وہاں پر صرف باطنی باطنی ہیں ظاہری نہیں ہیں, دونوں کی مثال دوں گا. صرف ظاہر ظاہر ہے, باطنی شرط نہیں ہے. صرف باطن باطن ہے, ظاہری شرط نہیں ہے. دوسرے والے کی مثال پہلے, صرف باطن باطن ہے, ظاہر نہیں. دل میں بہت زیادہ محبت ہے, بہت زیادہ افسوس ہے, لیکن فرش عزا پر آنے کی زحمت نہیں ہو رہی. کیوں بھائی؟ گھر میں ہمارے کو کیبل لگی ہوئی ہے, ہمارے پاس سیڈیز پڑی ہوئی ہیں, گریا ہی کرنا ہے نا, رونا ہی ہے نا, تو کیوں زحمت کریں؟ گھر کے اندر سب کچھ آرام سے, ڈرائنگ روم میں بیٹھے ہیں, پنکھا چل رہا ہے, جب چاہے اٹھ کے چلے جائیں, پوز کر دیں. یہاں تو جو مولانا بولیں گے وہی, یہ مولانا پسند نہیں آئے دوسرے کی سی ڈی لگ سکی. گریا ہی کرنا ہے نا, امام کا ذکر ہی سننا ہے نا, ہمیں محبت ہے, قلب میں بہت محبت ہے, لیکن کیا زحمت کی ضرورت ہے کہ فرش ادا پر آئیں؟ تو عزیزو بات یہ ہے کہ گھر میں مجلس سننے کا ثواب بھی ہے. آنسو آ گئے تو یقیناً ثواب ہے, اس میں کوئی شک نہیں ہے, اطمینان رکھیے گا. घर में, गाड़ी में, कहीं पर भी अगर हुसैन का जिक्र आपने सुना, आंसू आ गए। नहीं, आपने कहीं पर किसी जगह पर, एक मोमिन जो होता है उसका एक मसला खास होता है कि जब वो किसी अजनबी जगह पर अहले बैत का नाम लगा हुआ देखे तो बाद अवकात आंसू में आंसू आ जाते हैं, इसका भी जवाब है। लेकिन एक फजीलत है कि जिससे वो महरूम रहेगा, वो आदमी जो ड्राइंग रूम में बैठ के मजलिस सुन रहा है, हाँ अगर कोई मजबूरी है, बूढ़ा है, माजूर है, व्हील चेयर वाला आदमी है तो एक अलग मसला है, लेकिन हट्टा कट्टा है, हर जगह भागता दौड़ता है, लेकिन मजलिस के मौके पर उसे रेस्ट करना होता है, सवाब मिलेगा, मैं उसको मना नहीं कर रहा। लेकिन याद रखिए, जिस वक्त फर्श अज़ा बिछ जाता है उस वक्त फरिश्ते अपने पर बिछा के बैठ जाते हैं। ये कोई मैं फेरी टेल नहीं पढ़ रहा, ये वाजात है। इसलिए हमारे बुजुर्ग कहते थे कि देखो फर्श अज़ा पर जब आओ तो अपने जूतों को नहीं लाओ फर्श पे। अब बहरहाल यूथ, हमारी यंग जनरेशन, नहीं समझ में आता क्यों इतनी बेचैन है। भाई मैं भी जवान था, आप भी जवान थे, हमारे जमाने में भी परेशानियां थी, डिप्रेशन थे, लेकिन डिप्रेशन को बाहर निकालने का तरीका यही मटकना, नाचना, शोर मचाना। क्या सहीफा सज्जादिया खत्म हो गया? बेहतरीन दवा है डिप्रेशन को खत्म करने की तिलावत कुरान, खुदा के दादो ने यार, ये एक नए तरीके निकले हैं कि बाहर हल्का छोड़ दीजिए। मुझे ये बातें तो करना है बाद में तफसील के साथ इंशाल्लाह, इसलिए कि मेरा मौजू ही जहूर इमाम और उसमें अलामात जहूर। तो अब ये एक मिसाल हो गई, और दूसरी मिसाल कौन सी वाली? पहली वाली कि जाहिर है बातिन नहीं है, शर्त जाहिरी है, सियाह लिबास भी है, फर्श अज़ा पे भी आ रहे हैं, मातम भी कर रहे हैं, अज़ादार बन जाएंगे। देखिए मैं क्या कह रहा हूं, वो नमाजी बन गया ना, अज़ादार बन जाएंगे, लेकिन अभी तक गम मनाने वाले हैं, गम अपनाने वाले नहीं। गम अपनाने वाले उस वक्त बनेंगे कि जब इस जाहिरी शर्त के साथ के जो मातम भी है, सिया लिबास भी है, जो गिरिया भी है, जो बहुत कुछ है, और जो सब शायरुल्लाह है, और जो सब खुदा के करीब ले जाने वाले हैं, बख्शिश का सामान है, लेकिन यकीन मानिए कि अगर ये जाहिर जाहिर रहा, दिल को हुसैन के करीब नहीं किया, ये ना समझा कि इस हुसैन का वारिस इमाम, या ये तसव्वुर करो कि तुम उन्हें देख रहे हो, कालिम है ना रिवायत का, उसी कालिम में बात कर रहा हूं। और अगर इतना नहीं कर सकते तो इतना सोच लो कि वो इमाम मासूम तो तुम्हें देख रहा है। पांचवें इमाम हजरत इमाम बाकर अलैहिस्सलाम, आपका एक सहाबी चाहने वाला दर्द दिया करता, और दर्द भी कुरान का, एक खातून को दर्द दे रहा था, बहुत तवज्जो के साथ, ये बातें आएंगी, अभी तो सिर्फ इशारे कर रहा हूं, और दर्द देने के दौरान उसने कुछ मजाक की बात की, वो भी मुस्कुराई हंसी और ये भी मुस्कुराए हंसे, इमाम के पास आए, सलाम किया, इमाम ने सलाम का जवाब नहीं दिया। का मौला नाराज है, का खुदा से डरो, का मौला क्या मतलब, काश तुमने क्या किया, का मौला मैंने क्या किया, का आज उस मौके पर दर्श देने के दौरान उस नामहरम के साथ तुमने वो जो हंसी मजाक किया, क्या तुम्हें नहीं पता खुदा को और अहले बैत को किसी नामहरम के साथ हंसी मजाक पसंद नहीं है? आंखों में आंसू आ गए। मौला मैं तो वहां था, कहा जहां भी हो मस्जिद और मगरिब में रहो, हमारी निगाहें तुम पर होती है। ये है शर्त कलबी, ये है शर्त कलबी, इंसान इस बात पर ईमान रखे कि इमाम देख रहा है, चाहे गुनाह का मौका हो, चाहे मुसीबत का मौका हो, हर मौके पर। और मुसीबत का मौका वो होता है कि याद रखिए कि जब गुनाहों की बात करते हैं, मासियतों की बात करते हैं, इत्मीनान रखिए, जब बात मुसीबत की आ जाए और इंसान घिर जाए دشمنوں کے اندر یا وہ تنہا ہو اور اس موقع پر امام کو پکارے تو امام مدد کے لیے آتے ہیں. پھر امام نہیں دیکھتے کہ داڑھی موڑنے والا ہے یا بیچ جا رہے. تو ہمیں حسین کو عزیزو صرف منانا نہیں اپنانا ہے, اور اپنانے کے لیے کم سے کم ظاہری شرائط بھی پوری کریں. ہم بھی کچھ باتوں پہ آ کے رک گئے ہیں, سیاہ لباس پہن لیا, ماتم کر لیا, کافی ہے, ثواب ہے, لیکن ایک چیز ہے عزیز, اس کو مکمل کرنا پڑے گا. منانا اور اپنانا. اپنانا کس طرح ہوتا ہے غنی حسین کو؟ راوی کہتا ہے کہ جب پہلی محرم شروع ہو جاتی تھی تو پھر میں اپنے امام کے چہرے پر مسکراہٹ نہیں دیکھتا تھا, اور جب عاشور کا دن آتا تھا تو میرے امام کی حالت ایسی ہو جاتی تھی. ایک ظاہر کا انداز ہے, دائماً حزن کی کیفیت. یہ دن جو شروع ہو گئے ہیں, روز سوچئے کہ امام میرا مولا میرا غریب امام چل چکا ہے سفر پر, میں آرام سے بیٹھا ہوں اپنے گھر والوں کے ساتھ ہوں, اور حسین کبھی مدینے سے مکہ, کبھی مکے سے کربلا, منزلوں پر منزلیں طے کر رہا ہے میرا مولا. ان دس دنوں میں ہم اپنی غذا کو سادہ کر دیجئے بھائی, بہت معذرت کے ساتھ, برا مت مانیے گا. میں اس مکتبہ یا اس فکر رکھنے والوں میں سے نہیں ہوں جو کہتے ہیں کہ عزاداری پر پیسہ خرچ مت کرو, نہیں, وہ تو دل کھول کے خرچ کیجیے. لیکن نیاز میں میری گزارش ہے, دل جاتا ہے نا مومنین کا, لیکن یاد رکھیے جب حسین کی نیاز ہو تو سادی ہو, بہت زیادہ پرچر دل بہت چاہے گا آپ کا, یہ کہ آپ پیار کرنے والے حسین سے, لیکن حسین بھوکا پیاسا شہید ہو رہا ہے. اور آپ کو پتا ہے نا انشاءاللہ کہ ہم سب کو خداوند عالم مرارن و کرارا زیارت اتبات عالیہ, خصوصاً زیارت امام حسین کربلا عطا فرمائے. آپ کو پتا ہے نا ہر امام کی زیارت کے لیے جب آپ جاتے ہیں, مشہد جاتے ہیں, کاظمین جاتے ہیں اور دوسرے مقامات مقدسہ پہ جاتے ہیں, تو آپ ایک اعمال میں ایک عمل انجام دیتے ہیں, غسل زیارت, کہ غسل کرو, نئے لباس پہنو, خوشبو لگاؤ اور پھر باوقار انداز میں امام کی بارگاہ میں جا کر اپنا سلام پیش کرو. یہ طریقہ ہے. لیکن امام حسین وہ واحد امام ہے جس کے لیے مستحب یہ ہے کہ جب تم آؤ تو جس درد ہو, غبار ہو, راہ کی جو مٹی تمہارے سر پر ہے, جو تمہارا لباس میلا ہو چکا ہے, اس کو دھو مت, نہاؤ مت, نیا لباس پہنو, اسی حالت میں, مسکینی کی حالت میں حسین کے پاس جاؤ. اس لیے کہ غریب الوطن ہے, اس لیے کہ بھوکا پیاسا شہید کیا گیا ہے. ایک ادب حسین کا ہی. تو جب کربلا اور کربلا میں جا کر یہ تاکید ہے کہ بہت مرغن غذائیں نہ کھاؤ, چاہے نجف جا کر, چاہے کاظمین جا کر, لیکن جب کربلا آ جاؤ تو غذا بہت سادہ, اس لیے کہ حسین کے پاس, اس لیے کہ دونوں بازو کٹائے عباس لیٹا ہوا. یہ چیزیں پیدا کرنی چاہیے عزیزو, یہ ہے وہ قلبی شرائط. حسین سے اپنے آپ کو قریب کیجیے. حزن کی کیفیت, بلا وجہ عام زندگی میں جو ہم, بلا وجہ نہیں کہوں گا, جو ملتے ہیں دوستوں سے رشتے داروں سے, اس کو کم کر دیجیے. حسین میں گم ہو جائیے. اور یاد رکھیے امام حسین پر, آقا کی مظلومیت پر گریہ کرنا, ایک آنسو اگر آپ کا بہ جاتا ہے جس پہ آپ کو فوکس کرنا ہے, آپ نے دعا کرنی ہے ان دس دنوں میں کہ خداوندہ مجھے میری آنکھوں کو توفیق دے, ایک مرتبہ تو صحیح اس طرح گریہ کروں کہ میری شہزادی فاطمہ خوش ہو جائے. یہ غلط فکر آ رہی ہے کہ ذرا ایجوکیٹڈ انداز میں رویا کیجیے, آواز سے نہ روئیں. رابی بیٹھا ہوا تھا, امام نے فرمایا پڑھنے والا میرے جد کی مصیبت پڑھ رہا ہے, تو روتا کیوں نہیں ہے؟ رومال دکھایا مولا, رو تو رہا. کہا نہیں ایسے نہیں رو. کہا مولا پھر کس طرح رو؟ کہا جس طرح ماں جواں بیٹے کے مرنے پر روتی ہے, اس طرح گریا کر. رونا ہے, گریا کرنا. हुसैन के साथ रहना, हटा देना दुनिया को, इकोनॉमिक कुछ और कहती है, रिसेशन आ गया है, ये भी फ्रेंचाइजिंग कर लीजिए, फला जगह वो कारोबार। और आली मोहम्मद क्या कहते हैं, आशूर के दिन अगर तुम अपनी दुनिया को छोड़ दो, हमारे हुसैन पर गिरिया करो, आशूर के दिन छोड़ दो अपना कारोबार, हत्ता इंटरनेट पर भी जो आपकी ट्रांजेक्शन, छोड़ दीजिए, कुछ ना कीजिए, जरूरी नहीं है दुकान में ना जाना और ये इंटरनेट पे चलता है, कुछ नहीं, कोई कारोबार का काम, चाहे जितना बड़ा लॉस हो जाए, इमाम फरमाते हैं तुमने किया, सारे साल तुम्हारे रिस्क में बरकत रहेगी, फरमानी रहेगी। कुछ अर्सा पहले मैं खैरपुर जाया करता था मोमिन की खिदमत के लिए, तो वहां बाकायदा आशूर के दिन जब कुएं खोदे जाते थे, इसलिए खोदे जाते थे कि आशूर को जो कुआं खोदा जाता है उस कुएं से मीठा पानी निकलता है। बार इन 10 दिनों में हुसैन से अपने आप को करीब करना, ये आंसू इनके लिए खुदा से दुआ करनी है, इसलिए कि ये बहुत कीमती हैं, आंसू इतने कीमती हैं कि रिवायत का जुमला है, ये आंसू वो है कि एक कतरा पूरी आतिश जहन्नम को बुझा दे। रिवायत पढ़ रहा हूं मैं, एक कतरा है, एक कतरा। मजलिस में जो आप चल के आते हैं, हर हर कदम पर कितने गुनाह माफ होते हैं आपको अंदाजा नहीं है। मजलिस में चल के आना, चाहे गाड़ी में आ रहे हैं चाहे पैदल आ रहे हैं, हर हर कदम पर गुनाह माफ हो रहे हैं, आंसू पर कितने गुनाह माफ हो रहे हैं, रोने जैसी शक्ल बनाए, ये सारी चीजें, ये सारी चीजें हुसैन के गम को अपनाना है अभी। और बस मैं इख्तिताम करूं इस रिवायत पर और इसके साथ फिर रब से मसाइद करूं। इमाम फरमाते हैं इन्नल हुसैन लयंजुर इला वजह मन बका ले। सुनिएगा इस रिवायत को, पूरा सुनिएगा जो करना है। मैं देखता हूं कि आजकल पाकिस्तान में एक सिलसिला चला है मोमिनीन में, कुछ अर्सा से मैं इसको नोट कर रहा था और जहां मुझे तौफीक मिलती है मैं बयान करता हूं। अब ये गलत फहमी है कि आशूर के दिन अपने मरहूमीन के कब्रों की ज्यारत के लिए जाते हैं, है कि नहीं? होता है ना, मोमिनीन भी जाते हैं गालिबन, अगर नहीं जाते हैं तो बहुत अच्छी बात है अल्हम्दुलिल्लाह। और अगर कभी कोई कह दे कि आशूर के दिन कब्रों की ज्यारत के लिए जाइए अपने मोमिनीन की मरहूमीन की, तो मैं उसके लिए एडवांस में कह रहा हूं, भाई वैक्सीनेशन भी तो कोई चीज होती है ना, वैक्सीनेशन भी तो एक चीज होती है ना, कि इससे पहले के कुछ हो आप पहले से ही वैक्सीनेट कर दें, पहले ही से आमादा कर दें, इसलिए कि मैंने खुद देखा है भाई जी। खैर अब छोड़ दीजिए जरे मेंबर बातें ना करें, कहने का मतलब ये है कि गलत कॉन्सेप्ट है नहीं मालूम किस लिए, लेकिन नियत तो बुरी नहीं है ना, कुछ जहन में बिठा दिया है कि सात आशूर के दिन मरहूमीन के अपने कब्रों की जियारत के लिए कब्रिस्तानों में जाओ, नहीं ये भी ना कीजिए, सिर्फ हुसैन, सिर्फ मातम और सिर्फ अदादारी। और अगर मरहूमीन का बहुत ख्याल आ रहा है, याद रखिए मरहूमीन भी वहां आपको ये कह रहे होंगे भाई क्या गलती कर रहे हो, हमें सवाब देना है, फातिहा ना पढ़ो, जाओ जाके मातम करो, एक सीने पर हाथ मारने का सवाब दे दो, एक मरतबा जो तुम सीने पर हाथ, ये नेमत तुम्हें खुदा ने दी हुई है, जाओ जाके मातम करो, जाओ जाके हुसैन पे गिरिया करो और उसका सवाब हमें दे दो, हमारी कब्रों पे आने की जरूरत नहीं है। तो बहरहाल ये रिवायत पूरी कर दो, इन हुसैन लयंदुर इला वजह मन बका आले। इमाम फरमाते हैं कि मेरा जद हुसैन जरूर उसके चेहरे की जानिब देखता है कि जो उस पर उसके मसाइब को याद करके रोता है। और फिर जुमला क्या है सुनिएगा, बड़ी मोहब्बत से सुनिएगा इंशाअल्लाह। वस्तगफिर लह, और फिर आका हुसैन, बल्कि जुमला यह है, सुम्मा दा, उसके हक में दुआ करता है। ओहो नहीं, दुआ छोड़ दीजिए, हुसैन देखता है, ये काफी नहीं है। نظر حسین فتن دے گی زندگی، تقدیریں بدلنی ہیں اس فرش کے عزا پہ آ کے بیٹھے. لَيَنظُرِ لَا وَجْهِ مَنْ بَقَى عَلَيْهِ ثُمَّ دَعَى. اور اس کے بعد حسین دونوں ہاتھ اٹھا کے دعا کرتا ہے. کیا دعا پڑھتے ہیں مولا؟ پروردگارا یہ میرا چاہنے والا میری مصیبت پر رو رہا ہے. اور پھر جملہ آتا ہے وَاسْتَغْفِرْ لَهُ، پھر آقا حسین آپ کی مغفرت کی دعا مانگتے ہیں. نہیں، روایت ختم نہیں ہوئی بھائی. اور پھر حسین متوجہ ہوتے اپنے جد رسول کی جانب، اپنے بابا علی کی جانب. یا رسول اللہ، اے میرے جد، یہ میرا چاہنے والا، میرے بابا علی، یہ میرا چاہنے والا، میں دعا کر رہا ہوں، ابھی دعا کی. یہ ہے عزاداری، حسین کو اپنانا. اور اس طریقے سے اپنانا کہ یہ عزاداری آپ کی زندگی پر اس طریقے سے اثر کرے کہ آپ کے پڑوسی، آپ کے دوست، آپ کے شہر والے اس طرح سے ان کے حقوق کو آپ ادا کریں، اس طرح سے محبت کے ساتھ ان کے ساتھ رہیں کہ وہ یہ کہیں کہ واقعاً یہ ہے حسین والا، یہ ہے کربلا والا. کسی کو اذیت، کسی کو زحمت، کسی کو پریشانی دینے کا سبب نہ بنے. بس عزیزو، فضائل عزاداری بہت ہیں، فضیلت عزاداری بہت ہیں. مجھے موقع ملتا رہا، میں انشاءاللہ اگر توفیق رہی تو میں ایک دو جملے کہتا رہوں گا. وقت اگر میرے پاس ہے، اس لیے کہ وقت میرے پاس کم ہے. سوچیے وہ منظر کیا ہوگا کہ جب آقا حسین رات کو دارالعمارہ سے پلٹ کر آئے اور زینب سے یہ کہے، بہن زینب، مدینہ رہنے کے قابل ہے. اور پھر اس کے بعد روانگی کی تیاریاں شروع ہوں اس انداز میں کہ حسین چل کر اپنے نانا کی قبر پہ جائیں. روایت کہتی ہے آقا حسین قبر رسول کے سرحانے بیٹھ گئے. اور اس کے بعد ایک جملہ کا، صلی اللہ علیہ کا یا جدہ، میرے نانا، آپ پر خدا کا درود و سلام ہو. اور پھر کیا کہا، ان الحسین ابن فاطمہ، میں آپ کی فاطمہ کا بیٹا حسین ہوں. اور بے کہا، نانا، آپ نے اس امت کے درمیان مجھے تنہا اپنی نشانی بنا کر چھوڑا تھا، آج آپ کی امت نے مجھے تنہا چھوڑ دیا. اور پھر اس کے بعد امام حسین روتے ہیں، گریا کرتے ہیں، اتنا گریا کیا کہ ایک مرتبہ آنکھ لگ گئی. اور اسی عالم خواب میں آقا حسین نے دیکھا کہ رسول خدا آ رہے ہیں، دہنے بہنے طرف فرشتوں کی ایک فوج ہے. اور اس جلالت کے ساتھ کہ فرشتے بادب کھڑے ہو گئے، اب رسول خدا آتے ہیں اور ایک مرتبہ حسین کو سینے سے لگاتے ہیں، حسین کی دونوں آنکھوں کے درمیان بوسہ دیتے ہیں. امام حسین روتے جاتے ہیں، جملہ کہتے ہیں، سنو بھی جملہ حسین کا، نانا مجھے اپنے ساتھ لے جائیے، حسین کو دنیا میں نہیں جانا، حسین اب دنیا میں جانا نہیں چاہتا، نانا مجھے اپنے ساتھ لے جائیے. رسول رو کے کہتے ہیں، شاء اللہ یراک قتیلا، بیٹا حسین خدا کی مرضی یہ ہے کہ تجھے تیرے خون میں نہاتا ہوا دیکھے، اس لیے کہ جو درجات خدا نے تیرے لیے محفوظ رکھے ہیں وہ شہادت کے بغیر نہ ملیں گے. بس عزاداروں، ایک مرتبہ حسین کی آنکھ کھلی، بنی ہاشم کو خواب سنایا، بنی ہاشم نے گریا کیا، آقا حسین نے صبر کی تاکید کی، رو کے کہا بنی ہاشم نے، کیوں نہ روئیں، اس لیے کہ وہ وقت تازہ ہو گیا کہ جب رسول ہمارے درمیان سے چلے گئے تھے. وہ وقت تازہ ہو گیا کہ جس وقت فاطمہ، جس وقت علی، جس وقت حسن اس دنیا سے گئے. اور بس اب رخصت کی تیاریاں ہیں. ابتدائے شب میں حسین نانا کی قبر پہ گئے، اور جس وقت رات آدھی ہو گئی، तो हुसैन एक मरतबा अमामा उतार के अपनी माँ की कब्र पे, क्या राजो न्याज हुए मुझे मालूम नहीं, लेकिन अरबाब मिंबर इतना बताते हैं ऐसे जाके लिपटे जिस तरीके से कोई बेचैन बच्चा अपनी अम्मा की आगोश में डर कर लिपटता। भैया हसन से रुखसत हुए और जब चले हैं मदीना छोड़ने वाले हैं, दो मंजर बयान करने हैं। एक मरतबा जनाबे उम्मे हानी आए, उम्मे हानी को जानते हैं ना कौन है, अली की बहन। अजीब जुमला कहा है उम्मे हानी ने, ये नहीं कहा तुम हुसैन जा रहे हो, कहा भैया, कहा बेटा हुसैन मैंने सुना है कि सरपरस्तों के बेवाओं और यतीमों का सरपरस्त हुसैन उन्हें छोड़ के जा रहा है, और जब सुना कि हुसैन जा रहे हैं तो सुनना चाहते हो उम्मे हानी ने क्या कहा। उम्मे हानी ने कहा मुझे आज अबू तालिब बहुत याद आ रहा है, आज मुझे अपना बाबा अबू तालिब बहुत याद आ रहा है। और उसके बाद जब सवारियां चली हैं जनाब अब्बास आए हैं, कहा मौला कुछ देर के लिए रुक जाइए, कहा क्या बात है, कहा कोई बीबी मिलना चाहती है। पलट के पहुंचे देखा बूढ़ी उम्मे सलमा, बेटा तुझे रोकने नहीं आई, तुझे रोकने नहीं आई, फकत इतना कहना चाहती हूँ जहां मर्जी जाए इराक ना जाना, इसी तरह नाना कुछ कह के गया। मैं रोके कहा अम्मा उम्मे सलमा मुझे ये भी पता है किस दिन कत्ल किया जाऊंगा, मुझे ये भी पता है कहां कत्ल किया जाऊंगा, मुझे उसका नाम भी पता है जो मेरा गला काटेगा। दो अंगुष्ठ बुलंद की, कहा उम्मे सलमा अम्मा देखिए इसके अंदर क्या। जनाब उम्मे सलमा ने निगाह की, जमीन की तनाबे खिंची, कुछ मंजर सामने आए, एक रेगिस्तान सामने आया। कहा बेटा ये कैसा रेगिस्तान है, जब से ये सामने आया है मेरा दिल बैठा जा रहा है कि अम्मा ये वही करतो भला है जिसका तस्करा मेरे जज ने किया था। और फिर उसके बाद मंजर बदला, एक नशे में पहुंचा मंजर। उम्मे सलमा ने कहा बेटा ताक नहीं रही देखने की, बस इस मंजर को हटा दे मेरा दिल खत्म हो रहा है। कहा ये मकाम है कि जहां पर कातिल मेरे सूखे गले पर खंजर चलाएगा। मैं कहूंगा उम्मे सलमा अभी आपने सिर्फ वो जगह देखी है, वो गोदाल देखा है जहां पर जालिम हुसैन के सीने पे बैठेगा। आप बर्दाश्त ना कर सकी, मेरा सलाम हो शहजादी फातिमा पर, दोनों हाथों को बैठा कर शेर मेरे हुसैन ने तेरा क्या दिखा। अज्र कौन अल्लाह, बस खत्म कर लो, खत्म कर लो। और फिर हुसैन मदीने से पहुंचे करबला। मैं बिल्कुल मुख्तसर कर रहा हूं, सवारी को बदला। सिर्फ एक नुक्ता कहना चाहता हूं, ये जो कहा जाता है ना खत लिख के बुलाया गया, दुरुस्त कर ले तारीख। आका हुसैन को जितने खत पहुंचे मदीने में नहीं पहुंचे, जब मदीने को छोड़ चुके सबसे पहला खत कूफे से जो आया है वो मक्के में आया है। ऐसा नहीं है कि हुसैन को किसी ने धोखा दिया, इसलिए कि हुसैन ने पहले बता दिया मुझे वो जगह भी पता है, वो दिन भी पता है, कातिल का भी पता है, मुझे पता है रसूल बता गए इंशाअल्लाह यारा का कतीला। और फिर सवारी का बदलना बार बार, और फिर लोगों से पूछना, आप बाहर जाके पूछो इस जगह को क्या कहते हैं। कोई शत्तुल फराद कहता है का कोई और नाम होगा, कोई नैनवा कहता है का कोई और नाम होगा। यहां तक एक बूढ़ा मजमे को चीरता हुआ आगे बढ़ता है, कहता है कि फरजंदे रसूल इसे कर्बोबला भी कहते हैं। बस एक मरतबा कर्बला का नाम सुना, मैं मुख्तसर कर रहा हूं। हुसैन ने खैमे गाड़ने का हुक्म दिया, आपने मर्सी में सुना जनाब ज़ैनब कहती है भैया हुसैन ये कहां रुकने का इरादा कर लिया था, क्यों लिए कि जब से आई हूं किसी बीबी के रोने की आवाज कानों में आ रही है। कहने तुमने पहचाना नहीं है, किसी और की आवाज नहीं है, ये अम्मा फातिमा है जो तुम्हारा मातम भी कर रही है, जो मेरा अजरुख बस मैं मसाइल खत्म कर रहा हूं। और फिर आप जानते ना हुसैन की मजलूमियत, मैं मजबूरी नहीं कहूंगा, हुसैन मजबूर नहीं है, हुसैन बेबस नहीं है, ठोकर मार देता ना मौका मिलेगा रिवायत पढ़ूंगा। कितने लश्कर थे, जाफर जिन ने कहा था कि हमें चार दिन के बाद, पांच दिन के बाद नौबत मिली है कि आओ अब तुम आके बारगाहे हुसैनी में अपनी रिक्वेस्ट पेश करो, इसलिए कि उसका कहना है मुझसे पहले कितने फरिश्ते, मुझसे पहले कितने अंबिया, और फिर कहीं जाके हमारी बारी आई कि मौला हम हैं मदद के लिए। हुसैन मजबूर नहीं है, हुसैन ने सब्र का इम्तिहान नहीं दिया, हुसैन ने कुदरत का इम्तिहान दिया है, और सिर्फ हुसैन ने नहीं, चार बरस की सकीना ने। सकीना की दुआ कोई मामूली दुआ नहीं है, अलम के साथ आज भी मशकीदा सकीना इस बात का जामिन है, तुम्हारी हाजात मुरादें पूरी होंगी। तो याद रखो, अगर अब्बास के अलम का बुरैरा है तो सकीना का वो मुरादों वाला मशकीदा, तो सकीना ये सब औलिया खुदा हैं, बड़े कुवत वाले हैं, बड़े इस्तेदार वाले हैं, लेकिन ये है कुदरत का इम्तिहान। और फिर हुसैन की का इम्तिहान, अब्बास जाओ जाके बनी असद के लोगों को बुलाओ, मौला क्या हो तुम का, देखो यजीदी जब चले जाएं तो हमारे बे गोरो कफन जनाजे पड़े होंगे, लाशें पड़े होंगे, कोई मैं सवाल करता हूं आपसे, आप यहां अपने शहर में कभी अपने पड़ोसियों को ये कहेंगे कि भाई अगर मैं मर जाऊं तो मेरे लाशों को दफना देना, वो कहेगा भाई जरूरत क्या है कहने की, हम मुसलमान हैं, हम मुसलमान हैं, हमें बताने की जरूरत क्या है, आपने हमारी तौहीन की है। लेकिन उधर हुसैन क्या कह रहे हैं, जब ये चले जाए तो आके दफना देना, क्यों, इसलिए कि रिवायत में आया है जुमला के हुसैन को गोसपंद की तरह जिबा किया गया। आज पूरी तशरीह नहीं करूंगा, उलमा ने तशरीह की है कि ये तशबीह क्यों दी है कि हुसैन को गोसपंद की तरह जिबा किया गया, दिल पे हाथ रख के सुनना, कहा जाता है इसकी वजह ये है, आशूर की वजह से इंशाल्लाह वो मंजर बयान करूंगा, इसकी वजह यह है कि जब गोसपंद को जिबा किया जाता है, किसी बकरे को किसी गुमरे को जिबा किया जाता है, तो कोई उस पर रहम नहीं खा रहा होता, बेताल्लुक लोग पड़े होते हैं, खड़े होते हैं और उसको जिबा करने के बाद छोड़ के चले जाते हैं, सिर्फ बच्चे और औरतें उसके ऊपर तक खा रही होती हैं। आका हुसैन को जिस वक्त जिबा किया गया है, अल्लाह अल्लाह, इस तरह से खड़े थे कि सैयद सज्जाद फरमाते हैं वो अपने लाशों को इस तरह दफना रहे थे और हमारे बनी हाशिम के शोहदा के लाशों को इस तरह छोड़ दिया था कि जैसे वो कोई यहूदी हो, कोई मुस्लिम हो, मुसलमान ना हो। सैयद सज्जाद के जुमले, इमाम ने फरमाया कि ऐ बनी असद के लोग, तीन दिन के बाद मेरे जुमला ये है कि जिस वक्त यजीदी चले जाए तो हमारे लाशों को दफना देना, भला ये यमुना रसूल चले। कब बात बनी असद की औरतों को बुलाना, पर्दे में औरतें आई, मौला हम करीजों को कैसे याद किया, कल देखो अगर तुम्हारे शौहर डर जाए तो जब तुम शाम को पानी भरने को आती हो, जब पानी भरने आना तो पानी भरने से पहले एक काम कर देना, हाय हुसैन के मतलब हमारे बेगोरो कफन लाशों को दफना, भला यबना रसूलुल्लाह। अच्छा हुसैन का दिल अभी मुतमईन नहीं हुआ, कहा अब्बास जाओ जरा देख कर आना, ढूंढ के तलाश करके बनी असद के जो छोटे छोटे बच्चे खेल रहे हैं उनको लेकर आओ, छोटे छोटे बच्चे नन्हे नन्हे हाथों को जोड़कर, किस्मत जागी है ना, बच्चों को पूछता कौन है, आज हुसैन पर वो मजलूमियत है, बच्चों को बुलाया, नन्हे नन्हे हाथ जोड़कर हुसैन के गिर खेड़ा जागे खड़े हो गए, अपना रसूलुल्लाह हमें कैसे याद किया, हम गुलामों को कैसे याद किया। क्या बच्चों अगर तुम्हारे माँ बाप डर जाए तो जब तुम खेलने के लिए आओ तो खेल खेल में हमारे बेगोरो कफन लाशों पर मिट्टी उछाल देना, दफनाने की जहमत नहीं दी, आए जानते हैं छोटे बच्चे हैं नहीं दफना पाएंगे, बस आप उछाल देना। मगर मैं कहूंगा मौला آپ کی وصیت پر عمل کب ہوا؟ میں ختم کر رہا ہوں عزیزوں، بس حضرت منا تھا، ختم کر رہا ہوں میں بیان کو. مولا آپ کی وصیت پر عمل کب ہوا؟ عمل اس وقت ہوا کہ جب بنی اسد کے لوگوں نے کہا کہ بھائی 3 دن ہو گئے، کچھ تو شرم حیا ہوتی ہے، فاطمہ کا لال وہاں پڑا ہوا ہے، ہم یہاں گھر میں بیٹھے کھانا کھائیں سوئیں اٹھیں، 3 دن سے ہمارے مریض، ارے بس حد ہو گئی، یزیدی چلے گئے، چلو دفنانے کا سامان اٹھایا، شہدا کے کنارے پہنچے، دفنانے کے عزم سے آئے تھے لیکن رک گئے، اس لیے کہ ایک پریشانی یہ کھڑی ہو گئی، دفنائیں تو کیسے دفنائیں، اس لیے کہ لاش کی شناخت یا چہرے سے ہوتی ہے، یہ وہ مظلوم ہے جن کے سروں کو کاٹ دیا گیا ہے، بڑے تو بڑے، 6 ماہ کا بچہ، اس کا بھی سر نہیں ہے، اور اگر سر نہ ہو تو کم سے کم لباس سے پہچان ہو جاتی ہے. میں کیا کہوں، میں جملہ مکمل نہیں کروں، بس ایک مرتبہ گھبرا کے کھڑے ہوئے ہیں، پریشان ہیں، حیران ہیں، کرے تو کیا کرے، کہ ایک مرتبہ کیا دیکھتے ہیں، ایک جانب سے کوفے کی سم سے گرد و غبار اٹھ رہی ہے اور ایک سوار ہے، پوری ذمہ داری سے روایت کر، امام نے، بعد والے امام نے اس روایت سے استدلال کیا ہے، جب 7ویں امام سندی ابن شاہد کے قید خانے سے باہر نکل کر آ گئے تھے، تو ایک مرتبہ کسی نے گھبرا کے پوچھا تھا مولا یہ کیسے ہو گیا، کہا جس طریقے سے سجاد وہ امام تھے، میں اپنے زمانے کا ایسا، وہ امتحان ہے خدا کا کہ جو اس قید خانے میں بیٹھا ہو، بس ایک مرتبہ کیا دیکھا، ایک نوجوان ہے، 24-25 برس کا دن ہے، لیکن جوانی میں لگتا ہے اتنی مصیبتیں آئی ہیں کہ بوڑھا ہو گیا، آنے والے نے کہا کہ ٹھہر جاؤ، پریشان نہ ہو، میں تمہیں بتاؤں گا ان میں کا حسین کون ہے، ان میں کا اکبر کون ہے، پوچھا آپ کون ہیں، کہا نا علی بن حسین، میری حسین کا بیٹا علی، احترام میں سلام کیا، مولا نیچے آئے، اور اس کے بعد جب بنی اسد کے لوگ پیچھے پیچھے چلنا شروع کرتے ہیں کہ مولا کے ساتھ چلیں اور دفنانے کا انتظام کریں، تو ایک مرتبہ امام نے کہا کہ تم لوگ پیچھے رہ جاؤ، آنے کی ضرورت نہیں ہے، میرے پاس مت آؤ، میرے ساتھ مت چلو، اس لیے کہ میرے ساتھ وہ فرشتے موجود ہیں جو میری مدد کے لیے آ رہے ہیں، روک دیا بنی اسد کے لوگوں کو، اور اس کے بعد کچھ خاص ہٹائی، پہلے سے ایک قبر تیار، قبر میں اپنے بابا کو لٹایا، لٹانے کے بعد اب بس ایک دو جملے میں کہوں گا، میں آپ کی زحمتوں کو ختم کر رہا ہوں، قبر میں جب لٹایا جاتا ہے نا تو ایک خاک کا تکیہ بنایا جاتا ہے، اس پہ رخسار رکھا جاتا ہے، یہ وہ مظلوم لاشا ہے کہ جس کا رخسار نہیں ہے، اور اس کے بعد قبر سے بیتاب ہو کے نکلے باہر، بنی اسد کے لوگ کہتے ہیں کہ قبر سے بیتاب ہو کے نکلے، ہم نے دیکھا اور ہم نے سوچا کہ یہ کہاں جا رہے ہیں، ایک مرتبہ ایسا لگا کہ کچھ تلاش کر رہے ہیں، ہم نے سوچا کہ یہ کیا تلاش کر رہے ہیں، اور اس کے بعد جب واپس پلٹے تو ابا کے دامن میں کوئی چیز تھی جو چھپا کر رہے تھے، اور پھر جو ہم نے سوال کیا اور ابا کو جو ہٹایا تو ہم نے دیکھا ایک چھوٹے سے بچے کا لاشا، کہ میرے بابا نے وصیت کی تھی روزے عاشور بیٹا سجاد جب مجھے دفن کرنا تو میرے پہلو میں میرے ساتھ میرے ننے اصغر کو لٹا دینا، میں کہوں گا آقا اصغر کو سینے سے لٹا لیا، اصغر تو چین کی نیند سو گیا، لیکن میں کیا کروں، وہ 4 برس کی بچی تھی، وہ 4 برس کی بچی سکینہ، حضرت عمر اللہ اصغر کو لٹایا، آقا حسین کی قبر تعمیر کی، اور پھر آقا حسین کے پائنتی میں علی اکبر کی قبر کو سجایا، اس کی وجہ شاید یہ ہو پائنتی میں دفن کرنے کی، کہ اگر کوئی جائے حسین سے کچھ مانگے اور حسین نہ دے رہا ہو تو جب کوئی کچھ نہیں دیتا تو انسان قدموں میں جاتا ہے، तो जाहिर कदमों में जाएगा, फिर कदमों में नहीं जाएगा, अली अकबर का वास्ता देगा। आका हुसैन, अगर मेरी गलती है मैं आपको आपके जिगर गोशे का वास्ता देता हूं, बस मैं खत्म करता। और उसके बाद गंजे शहीदा को तामीर किया, शहदा को दफन किया। जब सब शहदा दफन हो गए, आका हुसैन दफन हो गए, बनी असद के लोग आए, फरजंदे रसूल हमने अपनी जिम्मेदारी को पूरा अदा कर दिया ना, कहा नहीं ठहर जाओ अभी एक लाशा और है। और ये कह के आका सज्जाद तराई की तरफ गए और वहां जाने से पहले एक हाथ उठाया कटा हुआ, कुछ दूर आगे बढ़े दूसरा हाथ उठाया और उसके बाद कब्र खोदी, कब्र में आका अब्बास के लाशे को दफनाया। और जिस वक्त आका अब्बास के लाशे को दफनाया, बनी असद कहते हैं कि हमको दूर कर दिया और कहा कि तुम लोग यहां से चले जाओ, कुछ देर के लिए, बस मैं खत्म कर रहा हूं, कुछ देर के लिए मुझे अब्बास के साथ तनहा छोड़ दो। बनी असद कहते हैं कि हम दूर हट गए, लेकिन काफी देर हो गई, हम बहुत देर से इंतजार कर रहे थे, सज्जाद कब्रे अब्बास से बरामद नहीं हुए, यहां तक कि हमें खौफ हुआ ऐसा ना हो कि शिद्दत गम से सज्जाद इस दुनिया से चलेगा। बस हम घबरा के कब्र के करीब पहुंचे, कब्र में जब झांक के देखा एक अजीब मंजर दिखाई दिया, हमने देखा सज्जाद ने अब्बास के लाशे को सीने से लगाया हुआ है, रो के एक जुमला कह रहे हैं, चाचा अब्बास मैं पूछे से आ रहा हूं, चाचा अब्बास ज़ैनब की चादर लुट गई, सकीना के तमाचे लगे।
السلام परवरदिगारा तुझे वास्ता मोहम्मद वाले मोहम्मद का, परवरदिगारा जहां जहां अजादारियां हो रही हैं, परवरदिगारा इन तमाम अजादारियों को अपनी हिफाजत में रख, अपनी पनाह में रख। खुदावंदा दुनिया में जहां जहां मोमिन आबाद है उनके जान माल नामूस की हिफाजत फरमा। खुदावंदा मुसलमानों में इत्तेहाद और इत्तेफाक की तौफीक अता फरमा। खुदावंदा सरजमीन मुकद्दस पाकिस्तान के खिलाफ जो साजिशें की जा रही हैं परवरदिगारा, उन तमाम साजिश करने वालों को नीस्त नाबूद बर्बाद हिलाक फरमा। और खुदावंदा हर शहर में पाकिस्तान के अमन व कुवत, चैन और आशी का सर व सामान मुहैया फरमा। खुदावंदा इमाम ज़माना के ज़हूर में ताजील फरमा। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस्समीउ अलीम।